नमस्कार। कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। सरकार आगामी आर्थिक वर्ष 2082-83 सालको बजेट निर्माणमा जुटेको छ। खास गरी अर्थ मन्त्रालय र अन्य विभागीय मन्त्रालयले आगामी आर्थिक वर्षको लागि योजना र कार्यक्रम तय गरिरहेका छन्। संवैधानिक व्यवस्था अनुसार संघीय सरकारले जेठ 15 गते संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने हुन्छ। बजेट अगावै सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा पेश हुनेछ। अर्थतन्त्रका बाह्य सूचक सबल र आन्तरिक सूचक दबावमा रहेका बेला आगामी आर्थिक वर्षको बजेट सोही अनुसार निर्माण गर्ने सरकारी तयारी रहेको छ। आगामी आर्थिक वर्षमा राजस्व संकलनमा 10% वृद्धि गर्ने, आर्थिक वृद्धि दर 6.6% र मुद्रास्फीति 6% भित्रै सीमित राख्ने लक्ष्य समेत तय भएका छन्। यस्तै 3 करोड़ भन्दा कम लागतका आयोजना संघीय बजेटमा समावेश नगर्ने नीति लागू गर्ने समेत भनिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकास र आवश्यकतालाई प्राथमिकता दिएर अगाडि बढ़न सुझाव समेत दिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारण सम्बन्धमा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउन जोड़ दिनुभएको हो। चालू आर्थिक वर्षको कुरा गर्नुपर्दा आर्थिक वर्षको 9 महिनाको अवधिमा जम्मा 28% मात्र विकास खर्च भएको छ। यो अवधिमा राजस्व संकलन 56.69% मात्र भएको छ। बैंक तथा वित्तीय संस्थाले अधिक तरलताको समस्या झेलिरहेका छन् भने उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन सकिरहेको छैन। आजको अन्तर्संवादमा हामी आगामी आर्थिक वर्षको बजेट र अर्थतन्त्रको वर्तमान अवस्थाबारे केन्द्रित भएर पूर्व अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवड़ासँग कुराकानी गर्दैछौ। सल्लाहकारज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर सम्वादमा।
हस्, धन्यवाद।
आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भ रहेको छ। मोटामोटी 19 खर्बको हाराहारीमा बजेट ल्याउने भनिएको छ। राष्ट्रिय योजना आयोगले यो सिलिङ निर्धारण गरेको छ भनेर भन्दा फरक नपर्ला। अब आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता के कस्तो हुनुपर्छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
होइन, अहिले त बजेटको सिद्धान्त र प्राथमिकतामा संसदमा छलफल हुनै बाँकी छ। संसदले छलफल गरेर सरकारलाई दिशानिर्देश गर्छ, त्यो आफ्नो ठाउँमा छ। तर अहिलेसम्म भएको छलफलमा र सामान्य प्रधानमन्त्रीजीको निर्देशन र अन्य विज्ञहरूको पनि राय सुझावलाई हेर्दाखेरि यो अहिले बजेटमा छरिएका कार्यक्रमलाई एकीकृत गर्ने समय हो। बजेटमा जति पनि स्रोत बिना सृजना भएका दायित्वहरू छन् र स्रोत बिनाका आयोजनाहरू जति छन् त्यसलाई व्यवस्थित गर्ने, अगाडि बढाउनु पर्नेलाई सीमित रूपमा अघि बढाउने र बाँकीलाई खारेज गर्नुपर्ने तहका कुराहरू पनि प्राथमिकतामा राख्ने कुराहरू छन्। तेस्रो कुरा भने सङ्घ, प्रदेश र स्थानीय तहको आफ्नो कार्यक्षेत्र अनुसारको विकास कार्यक्रमहरू अघि बढाउन मिल्ने गरी अथवा त्योसँग तालमेल मिल्ने गरी नै मात्रै सङ्घको सरकारले बजेट विनियोजन गर्ने, खुद्रा मसिना कार्यक्रममा बजेटहरू लिएर नजाने भन्ने कुरा यी बजेटका सुधार गर्नुपर्ने पाटोका कुराहरू छन्। तर यी सबैमा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने अबको बजेट चाहिँ उत्पादन केन्द्रित हुनुपर्छ भनेर प्रधानमन्त्रीजीले भनिरहँदाखेरि दुई तिनवटा कुराहरू छन्। अब हाम्रो उत्पादन र उपभोगको बीचमा हामीले सन्तुलन कायम गरेनौँ भने, अघि तपाईँले बाह्य क्षेत्र सन्तुलित छ भन्दै हुनुहुन्थ्यो, त्यो सन्तुलन चाहिँ फेरि खलबलिन्छ। किनभने हाम्रो उपभोगलाई पुरा गर्न आयातै गर्नुपर्छ, फेरि अहिले हाम्रो बाह्य क्षेत्रको सन्तुलन त फेरि बिग्रन्छ। त्यसो भएकोले उत्पादनमा जोड गरौँ। दोस्रो कुरो, बाह्य क्षेत्र सबल छ भनिरहे पनि हाम्रो निर्यात त हाम्रो आयातको 10-12% मात्रै हो। त्यसो हुनाले निर्यात बढाउने तर्फ पनि जोड गर्नको लागि निर्यात योग्य वस्तु उत्पादनमा पनि जोड गर्नु पर्यो। त्यसो भएको हुनाले फेरि पनि उत्पादनमा जोड गर्नु पर्यो। अर्को उत्पादनको कुरा गरिरहँदाखेरि सेवाहरूको उत्पादन पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ, चाहे त्यो यातायात सेवा होस्, चाहे त्यो हाम्रो वित्तीय सेवा होस्, चाहे त्यो पर्यटकीय सेवा होस्, यी क्षेत्रहरूमा पनि उत्पादन बढाउनु पर्यो। र ऊर्जामा हाम्रो हिउँदो याममा अहिले पनि कतिपय अवस्थामा उद्योगहरूलाई विद्युत आपूर्ति पुगेको छैन, त्यो आपूर्ति पुग्ने गरी र चाहिँ हामीलाई सुखायामको विद्युतको आवश्यकता पनि पुरा गर्ने गरी विद्युत उत्पादन पनि गर्नुपर्छ र यसरी उत्पादन क्षेत्रलाई अलिकति बढी जोड गरौँ, फजुल खर्च नगरौँ भन्ने नै अहिलेसम्मको बजेट तयारीको प्राथमिकतामा छ। र यो गरिरहँदाखेरि बजेट अनुशासन, बजेट अनुशासन संहिताको मर्म अनुसारको बजेट परिपालना र बजेट कार्यान्वयन हुन सक्ने आयोजना मात्रै कार्यान्वयनमा लिएर जाने यी विषयहरूले प्राथमिकता पाइराखेका छन्।
देश संघीयतामा गएसँगै प्रदेश र स्थानीय तहले पनि बजेट ल्याउने अब संवैधानिक र कानूनी व्यवस्था रहेको छ। पछिल्लो समय के पनि देखिएको छ भने एउटै आयोजनामा तीनै तहका सरकारले बजेट विनियोजन गर्ने परिपाटी पनि देखिएको छ। आयोजनामा भनौं दोहोरोपन र तिहरोपनको समस्या पनि कायम रहेको देखिन्छ। विगतमा यहाँ अर्थमन्त्री हुँदा नि यस किसिमका समस्याहरू देखिँदै आएका थिए, अहिले पनि ती समस्याहरू निरन्तर नै रहेका छन्। अघि पनि कुरा गरियो अब 3 करोड़ भन्दा कमका आयोजना संघीय सरकारले नराख्ने भनेर त भनिन्छ, तर बजेटमा निरन्तर त्यस किसिमका आयोजनाहरू हट्न नसकिरहेको यो सन्दर्भलाई हामीले कसरी समीक्षा गर्न सक्छौं?
अब हेर्नु, सुधार भन्ने कुरो क्रमिक रूपमा हुने कुरा हो। हिजोको परिपाटी हामी केन्द्रीकृत बजेट प्रणालीको परिपाटीबाट विस्तारै विकेन्द्रीकृत परिपाटीमा जाँदै गर्दा हिजोका हाम्रा सिर्जना भएका दायित्वहरू, हिजोका हाम्रा प्रतिबद्धताका कतिपय कुराहरू र कार्यक्रमको निरन्तरताले पनि त्यो अवस्था सिर्जना भएको हो। अब यो 3 करोड भनेर उहाँहरूले भन्नुभएको छ, त्यसभित्र केही जटिलताहरू अवश्य छन्, सम्पन्न हुन लागेका आयोजनाहरू पनि छन्। कतिपय आयोजनाहरू चाहिँ अब प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्दा विगतको अनुभवलाई पनि हेर्ने हो भने त्यसको स्वीकारोक्ति नहुने र ती आयोजनाहरू व्यवहारिष्य हुने र रुग्ण भइदिने परियोजनाहरू अनि दायित्व सिर्जना भएका, निर्माण सुरु भएका अथवा निर्माण सम्पन्न हुन लागेका, त्यसको भुक्तानी दायित्वको समस्या हुने, यी कुराहरू छन्। त्यसो हुनाले यसमा सुजुजपूर्ण ढङ्गले अघि बढ्नुपर्छ र क्रमिक रूपमा यी कुराहरू मिलाउँदै प्रदेश र स्थानीय तहमा जाने आयोजनाको हकमा त्यो क्रमशः उहाँहरूलाई पनि विश्वासमा लिएर जानुपर्छ। संघीय सरकारले अब हामी गर्दैनौँ तिमीहरू गर भनेर थोपर्दाखेरि तल स्वीकार नहुने स्थिति बन्दो रहेछ, त्यो मेरो आफ्नो अनुभवले पनि मैले त्यो बताउन चाहेँ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने दोहोरो तेह्रो पर्ने कुराहरूमा 2-3 पक्ष छन्। एउटा विकास आयोजनामा त्यही आयोजनामा सङ्घले पनि बजेट हाल्यो, प्रदेशले पनि हाल्यो, स्थानीयले पनि हाल्यो, अनि त्यहाँ चाहिँ खर्च अथवा बजेटको दुरुपयोग भयो, यो एउटा विषय रह्यो। दोस्रो विषय भनेको अनुदानको विषय छ। अनुदान हामीले सङ्घको सरकारले पनि अनुदान दिने, त्यसै क्षेत्रमा प्रदेशले पनि दिने, स्थानीयले पनि दिने, त्यसो हुँदा सङ्घले 50-70-80% अनुदान दिने, त्यसमाथि प्रदेशले टपअप गर्ने र स्थानीयले पनि आफू खुसी अनुदान दिने, यो कुरा अब हामीले अन्त्य गर्नुपर्छ। यसको लागि कानुनी प्रबन्ध गरेरै जानुपर्छ भन्ने कुरा हिजो प्रधानमन्त्रीले भन्नुभएको छ। तेस्रो कुरा भनेको चाहिँ सामाजिक सुरक्षामा, सामाजिक सुरक्षामा नागरिकहरूले सामाजिक सुरक्षा पाउने हक हो, त्यसलाई सङ्घीय सरकारकै दायराभित्र ल्याएर त्यसलाई व्यवस्थित गर्नुपर्छ। कतिपय सङ्घीय सरकारको दायरामा नआएका र कति लक्षित वर्गलाई सुरक्षित गर्नुपर्ने क्षेत्रमा स्थानीय तहले पनि त्यो गर्ने हो, तर त्यही सामाजिक सुरक्षा चाहिँ फेरि दोहोरो तेह्रो पर्ने क्रम छ र यसको दायित्व असाध्य ठुलो हुँदै गएको छ। बजेटको 16-17% यो सामाजिक सुरक्षाको दायित्व बढिरहँदा त्यसलाई पनि व्यवस्थित गरेर लानुपर्छ भन्ने विषयहरू अहिले अलिकति अगाडि आएको छ। सम्भवतः बजेटले यी कुराहरूलाई सम्बोधन गर्नेछ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले आगामी आर्थिक वर्षको बजेट र अर्थतन्त्रको वर्तमान अवस्थाबारे केन्द्रित भएर पूर्व अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडासँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब पछिल्ला वर्षमा विकास खर्चको अवस्थामा खास सुधार हुन सकिरहेको छैन। पछिल्लो 5 वर्षको अवस्थालाई हेर्ने हो भने विकास खर्च चालू खर्चको तुलनामा अति नै न्यून विनियोजित अथवा विनियोजन भएको छ, त्यही विनियोजित रकम पनि खर्च गर्न समस्या देखिएको छ। विकास खर्चमा देखिएको खास समस्या के हो, आगामी वर्षमा यस्ता परिपाटीलाई कसरी सुधार गर्न सकिन्छ? त्यति बेला पनि एउटा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरिएको थियो र त्यसले पनि चालू खर्च घटाउन र पुँजीगत खर्च भनौं अथवा विकास खर्चको मात्रा बढ़ाउन सुझाव दिएको थियो। त्यसै गरी विभिन्न सरकारी निकायको यदि प्रकृति मिल्छ भने गाभ्न का लागि पनि सुझाव दिएको थियो। यस्ता धेरै विषयहरूलाई ख्याल नगरिएका कुराहरूको सन्दर्भमा मैले यहाँलाई यो प्रश्न गर्न चाहे, जबकि पछिल्लो समय पनि सरकारले एउटा अर्थतन्त्र सुधारका लागि एउटा समिति पनि गठन गरेको थियो, यो समग्र परिप्रेक्ष्यमा बताइदिनुहोस् न।
अच्छा, पहिलो कुरो चाहिँ पुँजीगत खर्च र विकास खर्च एउटै होइन। पुँजीगत खर्च विनियोजन कम छ र त्यसको उपयोग पनि अथवा खर्च गर्ने क्षमता पनि कमजोर छ, त्यो सत्य हो। विकास खर्च चाहिँ अलि भिन्न कुरो हो। जस्तो मैले उदाहरण दिनुपर्छ श्रोताहरूलाई कि रासायनिक मलमा दिने अनुदान विकास खर्च हो तर त्यो पुँजीगत खर्च होइन। रासायनिक मलमा गएको जस्तै पाठ्य पुस्तकहरूमा, शैक्षिक सामग्रीमा, स्वास्थ्य सेवातर्फ गएका कतिपय चालू प्रकृतिका खर्चहरू विकास खर्च हुन् तर ती पुँजीगत खर्च नहुन सक्छन्। मानव पुँजी निर्माण गर्ने, स्वस्थ समाज निर्माण गर्ने, शैक्षिक वातावरण बनाउने अथवा कृषिको उत्पादन गर्ने अनुदानका सबै कुराहरू विकास खर्चमा आउँछन् तर पुँजीगत खर्चमा आउँछन्। त्यसले विकास खर्च फरक कुरा हो। तर पनि तपाईँले भनेको प्रसङ्गमा पुँजीगत खर्च जुन मेसिन उपकरण निर्माणसँग सम्बन्धित खर्च हो त्यो चाहिँ हाम्रो कम किन हुन्छ भन्दा दुई तिनवटा कुराहरू यी परम्परागत रूपमै आएका समस्याहरू हुन्। पहिले आयोजना तयारी अवस्थामै नभइकन हामी बजेटमा राख्छौँ, त्यसको पछाडि अब हाम्रो राजनीतिक प्रणाली र हाम्रो बजेट प्रणालीमा समग्रमै संरचनागत केही समस्याहरू छन्। दोस्रो कुरो भनेको निर्माणमा काम सुरु गराउने र समयमा हामी भुक्तानी दिन नसक्ने, बजेट पर्याप्त व्यवस्था नभइकन हामीले आयोजना सुरु गर्ने र भुक्तानी दिन नसक्दाखेरि आयोजनाहरू अघि नबढ्ने र कार्यान्वयन नहुने छ। तेस्रो भनेको निजी क्षेत्रको क्षमता र निजी क्षेत्रले आफ्नो जिम्मेवारीमा आएको परियोजनालाई समयमै कार्यान्वयन नगरिदिने र कहिलेकाहीँ चाहिँ स्रोत विचलन हुने किसिमको अवस्था पनि हो। त्यो बाहेक जग्गा प्राप्तिको समस्या, वनमा प्रवेशको समस्या, बाधावरणीय मूल्याङ्कनको समस्या, यी यावत समस्याहरूमा हामी झेलिरहेका छौँ। अहिले अलिअलि केही नेपाल ऐन संशोधन मार्फत यस्ता कतिपय समस्याहरूलाई हल गर्न खोजिएको छ। तैपनि एउटा कुरो के हो भने कर्मचारी तन्त्रलाई हामीले एकदमै विकास प्रशासनमुखी बनाउँदा र मन्त्रीहरू आफै पनि त्यसमा निरन्तर लागि नरहँदाखेरि यो पुँजीगत खर्चको स्थिति सुध्रिने, त्यति छिट्टै सुध्रिहाल्ने स्थिति म देख्दिनँ। अब बाँकी रह्यो तपाईँले भनेका आर्थिक सुधारसँग सम्बन्धित विषयका कुराहरूमा, यसमा दुई तिनवटा कुराहरू छन्। एउटा त समग्र खर्च प्रणालीलाई कसरी व्यवस्थित गर्ने, अनावश्यक खर्च कसरी कटौती गर्ने, मितव्ययता कसरी कायम गर्ने, अघि तपाईँले भनेको जस्तै सङ्घ प्रदेश र स्थानीय तहमा छरिएका आयोजना मात्रै होइन, संस्थाहरूको पनि दोहोरो तेह्रो अथवा एउटा सङ्घमा भएको संस्थाको प्रदेश र स्थानीय तहमा पनि रेप्लिकेसन हुँदै जाने अथवा त्यसैको नकल हुँदै जाने, यस्तो कुराहरूदेखि लिएर हाम्रो चाहिँ स्रोत परिचालनमा एकदमै बजेट विनियोजन गर्दाखेरि आयोजना ब्याङ्कमा मात्रै आयोजनालाई प्रवेश गराउने अनि त्यसपछि त्यस्ता आयोजनाहरूको ठेकापट्टा बन्दोबस्त पनि पारदर्शी र व्यवस्थित ढङ्गले गर्नेदेखि लिएर यावत कुराहरू, अनुगमनसम्मका कुराहरू उहाँहरूले भन्नुभएको छ। क्रमिक रूपमा केही सुधारहरू हुँदैछन्। बजेट प्रणालीलाई अब अनुशासनमा फेरि फर्काएर लिएर आउनुपर्ने कुरा छ। अघिल्लो वर्षको बजेटमा अलिकति त्यसमा चाहिँ बजेटको अङ्क पनि अस्वाभाविक रूपमा माथि राख्यो, आयोजना पनि कृत्रिम रूपमा बढाइयो। अब अहिलेको सरकारले चाहिँ करिब 6 खर्ब त्यस्तो स्रोत नभएको तर स्रोत सुनिश्चित गरिएको आयोजनाहरूलाई बोकेर बस्नु परेको छ। यो कुराहरूलाई अब चाहिँ सुधार गर्ने क्रममा हटाएर लिएर जानुपर्छ। आर्थिक सुधार सम्बन्धी आयोगको प्रतिवेदन त अब आउला नै, त्यसले दिने सुझावहरू पनि उपयुक्तताको आधारमा र सम्भावनाको आधारमा कार्यान्वयन गर्दै लैजाने हो। खालि एउटा कुरा मैले थप्न चाहे, यस्तो आयोजनाहरूको सन्दर्भमा, संस्थाहरूको सन्दर्भमा अथवा निकायहरूको सन्दर्भमा धेरै अध्ययनहरू गराइएको छ। त्यो सम्बन्धी अब अहिले चाहिँ प्रधानमन्त्री कार्यालयमै छलफलमा आइरहेका केही दस्तावेजहरू छन्। त्यसमा चाहिँ यस्ता दोहोरो पर्ने आयोजनाहरू अथवा संस्थाहरू अथवा एजेन्सीहरू, निकायहरू हटाउनुपर्छ भन्ने प्रस्तावहरू पनि अघि बढिरहेका छन्। सम्भवतः सरकारले त्यसलाई अघि बढाउनेछ। त्यसो गर्यो भने पनि केही रकम र केही राजकीय स्रोतहरू बचाउन हामीले सक्छौँ। मलाई लाग्छ यी सुधारहरूलाई अब आउँदो बजेटले निर्ममतापूर्वक अघि बढाएर दरिलो आधार आगामी वर्षहरूको बजेटको दरिलो आधार तयार गर्नुपर्ने हुन्छ।
अर्थतन्त्रका आन्तरिक सूचकहरू अझै पनि सकसपूर्ण अवस्थामै छन् भनेर विभिन्न विज्ञहरूले पनि बताउँदै आउनु भएको छ, यहाँहरूले पनि त्यो कुरालाई इंगित गर्दै आउनु भएको छ। खास गरी बैंक तथा वित्तीय संस्थाहरूले अहिले अधिक तरलताको समस्या झेलिरहेका छन्। अघि यहाँले भने जस्तै उत्पादनमूलक क्षेत्रमा हाम्रो लगानी बढ़न सकेको छैन, उत्पादनमूलक क्षेत्रमा लगानी बढ़न नसक्दा निर्यातमा पनि समस्या भइरहेको अवस्था पक्कै पनि हो। रोजगारीका अवसरहरू पनि एकदमै सीमित हुँदै गएको अवस्था छ, खास गरी दक्ष र श्रम जनशक्ति पनि पलायन हुँदै गइरहेको अवस्था छ, किनभने हामीले पुँजीगत खर्चको कुरा गरिरहँदाखेरि पुँजी सिर्जना गर्ने काममा सोही अनुसारको जनशक्ति परिचालन पनि गर्नुपर्ने हुन्छ। यी समग्र अवस्थालाई हेरिकन हामीले यो अवस्थालाई कसरी सुधार गर्न सकिएला?
एउटा कुरो चाहिँ यो बाह्य क्षेत्र सुदृढ छ, आन्तरिक क्षेत्र कमजोर छ भन्ने भाषा नै म चाहिँ त्यसलाई अलि फरक ढङ्गले हेर्न चाहन्छु। बाह्य क्षेत्रमा हाम्रो आयातको वृद्धि अलिक कम भएको कारणले र कतिपय अवस्थामा हाम्रो केही पर्यटन लगायतको र विप्रेषणमा केही सुधार भएको कारणले भुक्तानी सन्तुलन बलियोमा छ, तर हाम्रो निर्यात वस्तु निर्यात उल्लेख्य रूपमा नबढुन्जेल बाह्य क्षेत्र सुदृढ भयो भनेर भन्ने स्थिति होइन। त्यसै गरी आन्तरिक क्षेत्रमा आन्तरिक अवस्था कमजोर छ भनेर नै अवस्था पनि अहिले होइन। अहिले राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको यो आर्थिक वर्षको चाहिँ दोस्रो त्रैमासको चाहिँ तपाईँले राष्ट्रिय तथ्याङ्क खास गरी उत्पादनको तथ्याङ्क हेर्नुभयो भने 5% वृद्धि छ। नकारात्मक अवस्थामा रहेको निर्माण र उत्पादनमूलक उद्योगको उत्पादन पनि वृद्धि भएको अवस्था छ, मूल्य वृद्धि 4% भन्दा तल छ, ब्याङ्कहरूको ब्याज दर एकल अङ्कको पनि तल आइसकेको स्थिति छ, ब्याङ्कमा तरलता उपलब्धता छ। यसरी हेर्ने हो भने फेरि तपाईँले आन्तरिक अर्थतन्त्रमा पनि समस्या त देखिँदैन। मात्रै कुरा के हो भने कतिपय क्षेत्रहरू अझै पनि पूर्ण चलायमान भएको छैन। एउटा एक किसिमको तर्क के गरिन्छ, घर जग्गा कारोबार फेरि चलेन, त्यो चलेको भए राम्रो हुन्थ्यो भन्ने एउटा तर्क होला, सेयर बजारमा मूल्य बढेरै गइरहनु पर्थ्यो भन्ने तर्क अर्को एउटा होला, ब्याङ्कबाट पैसा लिएर लगानीकर्ताहरू नयाँ आयोजनामा अहिले जान चाहेका छैनन् भन्ने एउटा तर्क होला। त्यसैले आन्तरिक अर्थतन्त्रको कुन पाटोको कुरा गर्दैछौँ त्यो हामीले छुट्याएर हेर्नुपर्छ। समग्र आन्तरिक क्षेत्र पनि कमजोर होइन, समग्र बाह्य क्षेत्र सुदृढ पनि होइन। बाह्य क्षेत्रका केही अवयवहरू सुदृढ छन्, केही कमजोर छन्। आन्तरिक अर्थतन्त्रका केही अङ्गहरू सबल छन्, केही अङ्गहरू चलायमान हुन सकेका छैनन्। अब मात्रै कुरो के कारणले हो भन्दाखेरि लगानीको वातावरण क्रमशः अहिले अब यो सरकार साउनदेखि यता आएको छ, लगानीकर्ताहरूले हामी सुरक्षित भएनौँ, हाम्रो लगानीको सुरक्षा भएन, व्यवसायहरू सुरक्षित भएन, पुँजी लगानीकर्तालाई राज्यले तर्साउने हप्काउने थर्काउने गर्यो अनि यी यावत समस्याहरूका बिचबाट यो सरकार निर्माण भएको हो। त्यसो हुनाले अहिले चाहिँ अहिले गरिराखेको कुरा के हो भने व्यवसायीहरूलाई कानुनसम्म ढङ्गले कारोबार गर्नलाई लगानी गर्नलाई संरक्षित गर्ने सुरक्षित गर्ने, त्यसको लागि भर्खरै अध्यादेशकै मार्फतबाट त्यतिका कानुनहरू संशोधन पनि भएर आएका छन्। निजी क्षेत्रले पहिलोचोटि सम्भवतः तिनटै संस्थाहरूले एकै स्वरमा अब लगानीको वातावरण बन्यो, अब हामी लगानी अघि बढाउँछौँ पनि भन्नुभएको छ। विदेशका लगानीकर्ताहरू पनि उत्साहित भएर आउनुभएको छ। मलाई लाग्छ केही महिनाभित्र क्रमशः यसमा सुधार हुँदै जानेछ, अर्थतन्त्रले थप गति लिनेछ। अहिले चाहिँ अन्तर्राष्ट्रिय संस्थाहरूले पनि नेपालको आर्थिक वृद्धि दर करिब 5% हुने यो वर्ष भनेर भनेका छन्, 4.5-5 भनेका छन्। सरकारको आफ्नै अनुमान पनि 5% भन्दा माथि छ। त्यसैले आन्तरिक अर्थतन्त्र धेरै बिग्रेको होइन, मात्रै कुरो के हो भने हामीले आयातलाई अघिल्ला वर्षहरूमा केही नियन्त्रण गऱ्यौँ, बिस्तारै अहिले आयात खुकुलो हुँदैछ। त्यसको कारणले सरकारको राजस्वमा पनि अब सामान्य वृद्धि त होला, त्यो आयातसँग सम्बन्धित हाम्रो औद्योगिकरण, आयातसँग सम्बन्धित हाम्रो लगानी त्यो बढ्दै जान्छ अबका दिनमा। त्यो हुँदा बाह्य क्षेत्रमा पनि हामीले जुन एउटा चाहिँ सुनिएको जस्तो धेरै बचत भएको जस्तो 24 खर्ब विदेशी मुद्रा सञ्चिति भनेर जुन भनिराखेका छौँ त्यो स्थिति पनि जब लगानीको वातावरणमा धेरै चाहिँ सुधार हुँदै जान्छ त्यसमा पनि सन्तुलन आउने मैले देख्छु। अब बाँकी एउटा कुरो के रह्यो भने ब्याङ्कहरूको तरलता छ, ब्याङ्कहरूले चाहिँ सस्तो ब्याजमा पनि पैसा दिन चाहिरहनु भएको छ, लगानीकर्ता लिन चाहिरहनु भएको छैन। मेरो लगानीकर्ताहरूलाई आह्वान छ, हिजो ब्याज दर महँगो भयो, 12-13-14% ब्याज दर हुँदाखेरि एकदमै गाह्रो भयो, हामीलाई चलाउनै सक्दैनौँ व्यवसाय भन्नुहुन्थ्यो, अहिले त्यसको आधा भइसक्यो ब्याज दर, लगानी गर्नुहोस् न। अब केले रोक्यो, कानुन संशोधन गरिदिएको छ, ब्याज दर घटेको छ, अहिले अलिकति यो सुखायाममा विद्युत आपूर्तिमा केही समय अलिकति अपुग हुने स्थिति छ, त्यो पनि भारतबाट विद्युत आयात गरेर हामीले त्यो पुरा गरिराखेकै छौँ। भनेपछि अब हाम्रो आह्वान के हो भने लगानीकर्ताहरूले अहिलेको राम्रो अनुकूल वातावरणको लाभ लिएर लगानीलाई अघि बढाउनु पर्यो र सस्तो ब्याज दरको लाभ लिनु पर्यो। मुद्रास्फीति 4% पनि छैन, यस्तो बेलामा लगानीकर्ताले त भविष्यप्रति सुनिश्चित भएर लगानी गर्न पाउने अवसर छ, त्यसको उपयोग गर्नु पर्यो। अब मात्रै कुरो के हो, विदेशमा जाने युवाहरू अलिकति विदेशी रोजगारीमा जाने क्रम छ, त्यसमा सिपयुक्त र अर्धसिपयुक्त रोजगारीका कुराहरू छन्। हामीले सिप विकासमा अहिलेको आगामी बजेटमा सिप र दक्षता विकासमा अलिकति जोड गर्नुपर्नेछ। सूचना प्रविधिमा आधारित रोजगारी बढ्ने हो अबको स्थितिमा भनेको, त्यसमा अलिकति बढी जोड गर्नुपर्नेछ। कृषिको व्यवसायीकरण गरिरहँदाखेरि त्यहाँभित्र पनि आधुनिक कृषि गरेर त्यहाँ रोजगारी बढाउनु पर्ने हो अवस्था मैले देखिरहेको छु। र खास गरी शैक्षिक अध्ययनको रूपमा विदेश जाने विद्यार्थीहरूलाई हामीले यहाँको शैक्षिक वातावरण चाहिँ अलि सुधारेर यहीँ पठन पाठन राम्रो हुन्छ र यहीँ शैक्षिक गुणस्तर रहन्छ भन्न सकियो भने त्यो बाहिर जानेहरूको सङ्ख्यामा विद्यार्थीको कारणले आएको समस्यालाई पनि हल गर्न सकिन्छ भन्ने मलाई लाग्छ। हेर्नुहोस्,
हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आइसकेका छौं। अन्तमा अहिलेसम्म अब राजस्व संकलनको अवस्था हेर्ने हो भने लक्ष्यको 57% मात्र पूरा भएको देखिन्छ। पछिल्ला वर्षहरूमा राजस्व संकलनमा पनि केही संकुचन आएको देखिन्छ। तथापि हामीले अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षको तुलना गर्यो भने राजस्व संकलनमा केही सुधार भएको त देखिन्छ। तर यस्तो अवस्थामा अब राजस्व संकलनलाई प्रभावकारी बनाएर आयात निर्यातलाई पनि अघि हाले भने जस्तै सन्तुलन गरेर कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ। जस्तो अब एउटा कुरा यहाँले अघि जोड्दै हुनुहुन्थ्यो, हामीले सामाजिक सुरक्षामा ठूलो रकम लगानी गरेका छौं जुन अहिले अब डरलाग्दो अवस्थामा पनि आइसकेको छ। राजस्व संकलन र संकलित राजस्वबाट चालू खर्च पनि धान्न मुस्किल पर्ने अवस्था एकातिर रहेको छ भने अर्कोतर्फ वैदेशिक सहायता दिने मुलुकहरूले पनि कार्मिक रूपले अब त्यहाँको आफ्नो आन्तरिक समस्या र विविध कारणले त्यस्तो सहायता मा पनि संकुचन हुने अवस्था देखिएको छ। यो समग्र परिप्रेक्ष्यलाई कसरी हेर्न सकिएला त? एक मिनटको समय छ।
राजस्व घट्नुको पछाडि आयात घट्नु, आयातको वृद्धि कम हुनु त स्वाभाविक हो। मैले तथ्याङ्क हेर्दै थिएँ, पेट्रोलियम पदार्थ र सवारी साधनको पेट्रोलियम पदार्थको आयात अहिले घटेको छ जुन अलिक कर उठाउने क्षेत्र हो, सवारी साधनको आयात बढाएको छ, तर हामीले विद्युतीय सवारी साधनको आयात बढाएको कारणले त्यहाँबाट आउने राजस्व घट्यो। अहिले जुन आयात बढेको छ 11-12%, त्यसमा तपाईँले सोयाबिन र धानको आयात दुईटा जसमा अत्यन्त न्यून कर लाग्छ त्यो घटाउने हो भने 6% आयात वृद्धि हुन्छ। 6% आयात वृद्धिमा 10% कर राजस्व वृद्धि छ अहिले। यसले के देखाउँछ भने हाम्रो आयातको संरचना परिवर्तित हुँदैछ। हाम्रा भन्सार नीतिहरूमा गरिएका परिवर्तनको कारणले पनि हाम्रो चाहिँ आयातमा प्रभाव पर्दैछ र त्यसको राजस्वमा प्रभाव पर्दैछ। हामी चाहिँ हाम्रा व्यापारसँग सम्बन्धित सम्झौता कार्यान्वयन गरिरहनु पर्ने अवस्था साफ्टा जस्तो कारणले पनि हाम्रो राजस्वको आधार खुम्चिँदैछ। तेस्रो कुरा, हामी राजस्व प्रशासनमा आएका कमी कमजोरीहरू खास गरी सीमावर्ती क्षेत्रमा विगतमा हेर्ने हो भने केही समय त सीमा खुला थियो भनेर भन्नुहुन्छ र भन्सार बिन्दुबाट सामान नआउने, भन्सार बिन्दुबाट आउँदाखेरि पनि त्यसको यथोचित मूल्याङ्कन भएर नआउने, त्यस्तो अवस्था अहिले क्रमशः सुधार हुँदैछ। त्यसो हुँदाखेरि जति आयात हुन्छ र त्यो आयातमा राजस्व उठ्ने क्रम चाहिँ अब बढाउनु पर्ने एउटा अवस्था मैले देखेको छु।
हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको समय सकिएको छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
आजको अन्तरसंवादमा हामीले आगामी आर्थिक वर्षको बजेट र अर्थतन्त्रको वर्तमान अवस्थाबारे केन्द्रित भएर पूर्व अर्थमन्त्री नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडासँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।